نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم المال والبنون زينة الحياة الدنيا والباقيات الصالحات خير عند ربك وخير املا. سورة الکہف کی آیت ہم تقریباً ہر جمعے کو پڑھتے اور سنتے ہیں، جس میں اللہ تعالیٰ کہتے ہیں کہ مال اور بیٹے اللہ کی نعمت ہے، دنیا کی خوبصورتی ہے، اور حقیقت ہے کہ مال اور اولاد ان دونوں کی طرف دل جھکتا ہے. مال کا لفظ ہی میل سے ہے، میل کہتے ہیں رجحان کو، انکلائنیشن. اگر آپ دیکھیں مال اور بچے، بیٹے سے مراد یہاں اولاد ہے، لیکن اللہ نے انسانی فطرت کو جانتے ہوئے یہاں بیٹے کہا، کیونکہ بیٹی سے زیادہ بیٹے میں ہی دل ہوتا ہے. یہ الگ بات ہے کہ بیٹیاں جب آ جاتی ہیں تو پھر وہ بھی بڑی محبت لیتی ہیں، لیکن جب تک بچہ پیدا نہیں ہوا ہوتا تو خواہش بیٹے کی ہوتی ہے. آپ کہہ لیں کہ 50-50 نہیں تو کم از کم 49 اور 51 کا ریشو تو ہوتا ہی ہے، 51% بیٹا اور 49% بیٹی. لیکن اسلام ان دونوں کے کانسیپٹ کو کس طرح سے خوبصورت کر دیتا ہے کہ بیٹا ہو کے بیٹی ہو، ربی حبلی من الصالحین، اے رب تو مجھے صالحین میں سے دے. انبیاء کرام نے مختلف قسم کی جو دعائیں مانگی تھی، آج ہم تھوڑا سا اس کی روشنی میں دیکھیں گے کہ قرآن پاک میں انبیاء کرام کی اولاد کے لیے مانگی ہوئی دعائیں آج ہماری دعاؤں سے کس طرح ملتی بھی ہیں اور مختلف ہیں، اور ہم دیکھیں گے کہ اولاد کی تربیت کیسے کریں کہ وہ آج ہماری آنکھوں کے سامنے ہی کل کے ایک خوبصورت انسان کی صورت میں ڈھلے. ان ساری چیزوں کو سنتے وقت آپ اور میں تھوڑی سی بات خود کے لیے بھی سمجھ لیں کہ جب ہم یہ چاہتے ہیں کہ ہمارے بچے حقیقت میں ویسے بنیں جیسے ہم ان کو چاہتے ہیں، تو اس کے لیے سب سے پہلے خواہش اور کوشش یہ کر لیجئے کہ ہم ویسے بنیں جیسے ہمارا رب چاہتا ہے. بالکل ماں باپ کے ساتھ بچوں کا معاملہ ویسا ہی ہے، کم و بیش جیسا معاملہ ہمارا اللہ تعالیٰ کے ساتھ ہے. اللہ کے لیے کوئی مثال نہیں ہے. قل ھو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن لہ کفوا احد. اللہ کی کوئی اولاد نہیں، اس نے کسی کو نہیں جنا، کوئی اس سے نہیں جنا گیا. لیکن یہ حقیقت ہے کہ جو ہمارا معاملہ اپنے رب کے ساتھ ہوتا ہے، اللہ تعالیٰ اسی طرح کا معاملہ ہمارے ساتھ کرنے لگتے ہیں. اولاد ایک نعمت ہے. اللہ تعالیٰ نے اس کو کہیں زینت الحیات دنیا کہا، تو کہیں اس کو آزمائش بھی کہا، انما من اموالکم واولادکم فتنہ. تو لفظ فتنے کو اگر ہم سمجھ جائیں گے نا تو بات سمجھ آ جاتی ہے. اور وہ کیا ہے فتنہ؟ وہ چیز ہوتی ہے کہ چیز اصل میں نعمت ہو لیکن اس کا غلط استعمال کر کے ہم اس کو اپنے لیے آزمائش بنا دیں. مثال دیتی ہوں کہ یہ سیل فون میرے ہاتھ میں اگر، تو یہ ایک نعمت ہے، اللہ کی نعمت ہے. اگر میں اس کو اللہ کے راستوں میں استعمال کرتی ہوں، اللہ تعالیٰ سے مدد مانگتی ہوں، تو میرے لیے خیر ہے. لیکن اگر اس سے میں غلط چیزوں پہ پڑ جاؤں، غلط چیزوں میں لے جاؤں، تو یہ میرے لیے آزمائش ہے. کمپیوٹر ہے، میرے لیے نعمت ہے، لیکن اگر میں اس کا غلط استعمال کر دوں تو یہ آزمائش ہے. یہ بجلی نعمت ہے نا جس سے یہ گزر رہا ہے، تو اگر یہ اوپر سے کور اتار کے بجلی کی تار کو میں ہاتھ لگا دوں تو میری آزمائش ہو گئی نا. بس یہ سمجھ لیں، اولاد حقیقت میں دنیا میں انسان کی آنکھوں کی ایک ٹھنڈک ہوتی ہے، لیکن اگر ہم ان کی ٹھیک تربیت نہیں کرتے تو یہ ہمارے لیے آزمائش بن جاتی ہیں. سب سے پہلے یہ دیکھیے کہ نمبر ایک جو ٹپ ہمارے لیے اپنے بچوں کی بہترین تربیت یا ان کو کل کے لیے ایک بہترین انسان بنانے کی، سب سے پہلے یہ پوچھئے کیا میرا اولاد کی طلب کا نظریہ ٹھیک ہے. چلیے اس پوائنٹ پہ تھوڑی سی بات کرتے ہیں. عموماً ہم اولاد کیوں مانگتے ہیں؟ نمبر ایک کہ مستقبل سمر جائے گا، ہماری نسل چلے گی. شادی کے فوراً بعد ہی جو گھر والوں کی نظریں لگ جاتی ہیں وہ کیوں لگتی ہیں دلہن پہ؟ ساس کیا آپ چاہتی ہیں کہ جس بیٹے کا گھر بسا ہے اب اس کی اولاد ہو تاکہ نسل آگے بڑھے، یہی مقصد ہوتا ہے نا. تو سب سے پہلا ہمارا نقطۂ نظر یہ ہوتا ہے کہ ہماری نسل چلے. ساتھ ساتھ اس کو بھی دیکھ لیتے ہیں، اگر نسل اولاد سے چلتی اور ہم یہ چاہتے ہیں کہ ہمارے بعد کوئی نام لے، ہمارا خاندان چلتا رہے۔ تو یہ بتائیے کہ آج تک پھر محمد رسول اللہ صلی اللہ علیہ وسلم کی نسل کیوں چلتی؟ سوچا آپ نے کبھی؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ نے بیٹے بھی دیے اور بیٹیاں بھی دیں، لیکن سارے بیٹے نبی کی زندگی میں لے لیے واپس، اور بیٹیوں میں سے صرف ایک بیٹی حضرت فاطمہ رضی اللہ عنہ، یہ آپ کی وفات کے وقت زندہ تھی، اور 6 مہینے کے بعد یہ بھی چلی گئیں۔ اب آپ اس لمحے کو سوچئے کہ پہلی بات ہے کہ اللہ کے نبی کو جو اولاد کے صدمے ملے، اللہ تعالیٰ ہم سب کو بچا کے رکھے۔ اولاد کا صدمہ سب سے بڑا صدمہ لگتا ہے بظاہر دیکھنے میں، لیکن اللہ اپنے نبیوں کو اس میں ڈال سکتا ہے تو ہمیں بھی ڈال سکتا ہے۔ لیکن جہاں تک رہ گئی بات نسل کی، تو نبی کی نسل تو اس سے نہیں چلی۔ جب نبی صلی اللہ علیہ وسلم کے ایک بیٹے کا انتقال ہوا، پہلے ایک کا ہوا پھر دوسرے کا ہوا، تو مشرکین مکہ نے مذاق اڑایا، ہنسی اڑائی، کہنے لگے اب اس کی نسل نہیں چلے گی، یہ نسل بریدہ ہو گیا۔ ہماری زبان میں بھی کچھ کہتے ہیں نا، نسل کٹا ہوا، کہ اس کی تو اب نسل نہیں چلے گی۔ تو بشریت کے تعداد ناطے سے اللہ کے نبی اداس ہو گئے، آپ کو صدمہ ہوا، لیکن آپ کو پتہ کہ کیا ہوا اس کے بعد؟ اللہ تعالیٰ نے سورت کوثر نازل کر دی، اِنَّا کل کوثر فَصَلِّ لِرَبِّكَ وَانْحَرْ اِنَّ شَانِيَكَ هُوَ الْأَبْتَرُ۔ اے نبی آپ غم نہ کیجئے، یہ آپ کا مذاق اڑانے والے، آپ کی ہنسی اڑانے والے، ان کی اپنی ہی نسلیں کٹ جائیں گی۔ اور آپ دیکھ لیجئے کہ ابو لہب نے نبی صلی اللہ علیہ وسلم کا سب سے زیادہ سوشل بائیکاٹ کیا خاندان میں۔ نبی صلی اللہ علیہ وسلم کی 2 بیٹیوں کا رشتہ ابو لہب کے 2 بیٹوں سے ہو چکا تھا، شادیاں ہو چکی تھیں، یعنی جس کو آج کی زبان میں آپ کہیں کہ نکاح ہو چکے تھے۔ جب اللہ کے نبی صلی اللہ علیہ وسلم دین پہ آئے، اسلام آیا آپ کے پاس، یعنی آپ کو نبوت ملی، تو ابو لہب نے غصے میں آپ کو دکھ دیتے ہوئے، جس کو آپ کہیں کہ اپنا ریونج اور گرج نکالنے کے لیے، اپنے بیٹوں کو مجبور کیا، ایک کا نام عتبہ تھا ایک کا نام عتیبہ تھا، مجبور کیا کہ اپنی بیویوں کو طلاق دو تاکہ اس کو مزہ آ جائے کہ اس کی بیٹیاں گھر بیٹھیں گی آ کے۔ اور اللہ کے نبی کو ایک نہیں 2 بیٹیوں کی طلاق کا صدمہ سہنا پڑا، دونوں بیٹیاں گھر آ گئیں۔ آپ ایک لمحے کے لیے سوچئے تو صحیح، بیٹی گھر بیٹھی رہے تو بھی صدمہ ہوتا ہے، ماں باپ کو فکر تو 12 سال 13 سال کے بعد ہی لگ جاتی ہے، لیکن بڑی بیٹی ہوتی ہے تو فکر ہو جاتی ہے۔ لیکن آپ دیکھیے، گئی بھی بیٹی چاہے ایک رات کے بعد ہی واپس آ جائے تو ماں باپ کے لیے دکھ ہے۔ نبی کو یہ صدمہ ملا، لیکن آپ نے اللہ کے دین کے لیے اس کو سہ لیا۔ انہی 2 بیٹیوں کو بعد میں یکے بدیگرے حضرت عثمان کی زوجیت میں دیا گیا، کہ جو اتنے بہترین شوہر ثابت ہوئے کہ اللہ کے نبی نے اپنی دوسری بیٹی کے صدمے پہ کہا کہ عثمان اگر میری 40 بیٹیاں بھی ہوتی، یا ایک روایت میں آتا ہے کہ اگر میری اور بھی بیٹیاں ہوتی تو میں ایک بائے ایک دوسری تیرے نکاح میں دیتا جاتا۔ ذن نورین کہا جاتا ہے حضرت عثمان کو، کہ 2 نوروں والے، نبی کے 2 نور نظر آپ کے گھر میں تھے۔ تو بات کیا پتہ چلی کہ نسل کے لیے اولاد کوئی ضروری نہیں ہے۔ بیٹے کی بات کر لے، ہمارے ہاں کسی کی صرف بیٹیاں ہو تو بھی غم بڑا ہوتا ہے، صدمہ ہوتا ہے۔ تو بیٹیوں سے نسل چلتی ہوتی تو اللہ کے نبی کو دیکھیے کہ اللہ کے نبی کی وفات ہوئی، حضرت فاطمہ زندہ تھی، آپ کی نسل سے 2 بیٹے تھے حسن اور حسین، نبی کی وفات کے تقریباً آدھی پونی صدی کے اندر دونوں بچے فوت ہو گئے، شہید کر دیے گئے۔ واقعہ کربلا آپ نے تھوڑا بہت سنا ہوگا، چلے گئے دنیا سے۔ کبھی آپ نے آج کسی اسلامک بک کو پڑھتے ہوئے، سیرہ کی یا تفسیر کی، کبھی اللہ کے نبی کے خاندان کا ذکر اس ناطے سے سنا کہ اللہ کے نبی کے بعد پھر آپ کی بیٹیاں اور بیٹوں نے آپ کا نام لیا؟ خلافت کس کو ملی؟ ابو بکر کو، خاندان کے نہیں تھے، عمر کو، عثمان کو، علی کو۔ اگر حضرت علی کو ملی ہے تو داماد ہونے کے ناطے سے نہیں ملی، یہ بھی ذہن میں رکھیے۔ یعنی جس موضوع پہ ہم بات کر رہے ہیں اس کو سمجھیے کہ اگر میں اور آپ اس سوچ سے اولاد مانگتے ہیں نا کہ اللہ اولاد اس لیے دے دے کہ میرے بعد کوئی میرا نام لیتا رہے، تو آج سے اپنا قبلہ درست کر لے۔ ہم سب کو اولاد کی دعا کیوں کرنی ہے؟ اللہ تعالیٰ نے سورت فرقان میں سکھا دیا، آیت 74 ہے کہ ربنا حب لنا من ازواجنا و ذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما۔ اے ہمارے رب، ہمیں اپنی بیویوں، یعنی اب اگر ہم مانگیں گے تو شوہر، کیونکہ عربی میں ازواج کا لفظ شوہر اور بیوی دونوں کے لیے آتا ہے، اے اللہ ہمیں ہمارے شوہروں یا ہماری بیویوں سے اور اولاد سے آنکھوں کی ٹھنڈک عطا فرما۔ اور ہمیں متقیوں کا امام بنا دے. وجعلنا للمتقین اماما. یہ دعا کیا سکھا رہی ہے کہ اولاد کی طلب ہمیں کس لیے کرنی ہے؟ کہ ہم اپنے بچوں کو وہ نیکیاں کرتے دیکھیں کہ ہماری آنکھیں خوشی سے گیلی ہو جائیں. یہ تفسیر کی گئی ہے اس آیت کی کہ آنکھوں کا ٹھنڈک کیا ہے اولاد؟ کہ آنکھیں ٹھنڈی ہوں. ٹھنڈی کب ہوتی ہے؟ چیز جب گیلی ہوتی ہے. تو گیلی ہوگی تو ٹھنڈی ہوگی. کہ ہمارے بچے ہمارے سامنے نیکیوں کے وہ کام کرنے لگ جائیں کہ ہم ان کو دیکھ کر خوش ہوں. یہ ہے وہ موٹیو, یہ ہے وہ چیز جس کے لیے آپ 9 مہینے تکلیف سہیں. وومیٹنگ ہوتی ہے آپ کو, آپ کا دل کچا پڑتا ہے, آپ کو کوئی کھانے کو چیز اچھی نہیں لگتی, پہننے کو اچھا نہیں لگتا. آپ برداشت کر لیجئے. کیوں؟ کہ آپ کی نسل چلے. دیکھیے ابو لہب نے فخر کیا تھا کہ ہم بہت بڑے ہیں, اے نبی تیری تو اولاد ہی نہیں. کٹ گیا. اللہ کہتے تبت یدا ابی لہب, اللہ نے ابو لہب کے ہاتھ کاٹ دیے. واحد شخص ہے یہ بد نصیبی کی حد کو پہنچا ہوا کہ جس کا نام لے کر قرآن میں رسوا کیا گیا. ماں غنان ہو مال ہوا ماں کسب, اسی صورت میں آتا ہے کہ نہ اس کے مال اور نہ اس کے بیٹے, اس کی اولادیں, اس کی کمائیاں کام آئیں. اور آپ کو پتہ ہے کہ ابو لہب فخر کرتا تھا اپنے اوپر, شولوں کا باپ, سرخ تھا, اسی لیے اس کو ابو لہب کہتے تھے. چکس اس کی رٹ تھی, سرخ گالوں والا تھا. کہتا تھا میرے تو بیٹے ہیں, تیرے بیٹے نہیں ہیں. اور آپ کو پتہ ہے کہ جب اس کا انتقال ہوا تو گردن میں گلٹی کی بیماری سے ہوا تھا. اچھوت سمجھی جاتی تھی اس دور میں بھی, جس کی وجہ سے اس کے بچوں نے اس کی لاش کو دفنانے سے انکار کر دیا, اس خوف کے ساتھ کہ اگر اس کو دفنایا یا اس کو ہاتھ لگایا تو کیا ہوگا, ہمیں بھی یہ بیماری ہوگی. کہتے ہیں کہ 1-2 دن تک اس کی لاش جو تھی یہ مکہ کی گلیوں میں پڑی رہی. بالآخر پھر لوگوں کی باتوں کے ڈر سے, لوگ باتیں شروع ہو جاتے ہیں نا, کیسی اولاد ہے, باپ کو نہیں دفنایا, یہ نہیں کیا. تو جب بچوں نے دیکھا کہ ہمیں باتیں ہو رہی ہیں تو چھڑیاں اتار کے درخت سے, یعنی شاخیں, تو اس کے ساتھ دھکیل دھکیل کے اپنے باپ کو گھڑے میں ڈالا تھا. ماغنان ہو مال ہوا ماں کسب. اسی طرح آپ ناموں میں نہ الجھاؤں تو مکہ کا ایک شخص تھا جس کو اپنے 10 بیٹوں پہ بڑا مان تھا. ولید بن مغیرہ کا, مغیرہ کا نام آپ نے سنا ہوگا, آس بن وائل کا نام سنا ہوگا. یہ ان متکبروں میں سے تھے جو اللہ کے نبی کو تانے دیتے تھے کہ ہم اولاد والے ہیں, نسل والے, تمہاری نسل کٹ رہی ہے. تو نسل تو پھر ان کی چلتی آج تک نہیں, نام کس کا باقی آج بھی. اللہ تعالیٰ کیا کہتے ہیں, نون والقلم وما یسطرون وما انت بنعمت ربک بمجنون. اللہ کی نعمت سے آپ مجنون نہیں ہیں, بلکہ انک لعلی خلق عظیم, آپ تو اخلاق کی اعلیٰ بلندیوں پہ. اللہ کیا کہتے ہیں سورۃ الم نشرح میں, ورفعنا لک ذکرک, ہم نے آپ کا نام بلند کر دیا. تو پتہ کیا چلا کہ اولاد سے نسل نہیں چلتی. دوسری کیا وجہ ہوتی ہے, بڑھاپے میں کام آئے گی. ہم یہ سوچتے ہیں کہ جب ہم بوڑھے ہوں گے تو ہمارے بچے ہمارے کام آئیں گے. اور میں اگر سچ بولوں مبالغے سے ہٹتے ہوئے تو آج سے نصف صدی یعنی 50 ایئرز تک یہ بات سچ تھی. تصور بھی یہی تھا, تربیت بھی یہی تھا کہ بچے ساری زندگی ماں باپ کے اتنے فرما بردار رہتے تھے کہ جب ماں باپ کچھ نہ بھی دینے کے قابل ہوتے تو وہ بچے ان کی خدمت کرتے. ہمارے اپنے گھروں میں بزرگ پلتے تھے, آج بھی ہیں ماشاءاللہ, لیکن 50 ایئرز پہلے تو یہ 100% بات تھی. بزرگوں کو گھر کی رونق کہا جاتا تھا, بزرگوں کے ہاتھ میں رشتے ناتے تھے, گھر میں کیا پکتا ہے یہ بھی ساس ہی بتاتی تھی. آج طریقہ تربیت بدل گیا. کیا میں آپ کو مایوس نہیں کرنا چاہتی, لیکن ایک جملہ شعور دلانے کے لیے بولنا چاہوں گی کہ اس وقت بھی جو ہم پیرنٹس کی صورت میں دنیا میں موجود ہیں, اگلی جو نسل چل رہی ہے, 100% ہمیں امید ہے کہ جب ہم بوڑھے ہوں گے تو ہمارے بچے ہمارے پاس ہوں گے, پانی پلائیں گے, دوائیاں کھلائیں گے, نہیں کچھ اور کریں گے. ہے کسی کو امید؟ بچے تو ہماری جوانیوں میں ہمیں چھوڑ چھوڑ کے کہیں پڑھنے گئے, سیکھنے گئے, پھر اس کے بعد شادیاں ہو گئیں. اور وہ تصور ہی آج بہت لوگوں کو ادھورا لگتا ہے زندگی کا کہ جس میں شادی کے بعد ساتھ ساتھ سسر اور سسرال بھی ہو. جوائنٹ فیملی سسٹم تو ہم نے کہاں کا چھوڑ دیا پیچھے. تو آج جوانی میں بچے پاس نہیں ہیں, بڑھاپے میں کہاں پاس ہوں گے. آپ سوچیں نا, آپ خود بھی لیں, ماں باپ بھی کمپرومائزنگ ہو گئے. ان کو پتہ ہے کہ اس بچے کو ڈاکٹر بنانے میں ہمارا, سمجھے چلے آپ ناروے میں, تو آپ کہہ لیجئے کہ 5 لاکھ کرون لگ گیا. 5 लाख क्रोन लगा के अगर आप अच्छे को डॉक्टर बना चुके हैं तो फिर आज आप क्या कहते हैं, चलो अब इसको मैं अपने पास बुला लूं जॉब छुड़ा के, या इसको इधर नहीं मिलती तो मैं करूं, मेरी खिदमत करे, कोई बात नहीं, ये 5 हज़ार का एक मुलाजिम रख देगा मुझे। आज हम पैसे के साथ जज्बे भी खरीद रहे हैं, रिश्ते भी खरीद रहे हैं। मशीनें ला देंगे हमें, कई मसाजर ला देंगे, कई हमारे पास बजने वाली घंटियां ला देंगे। बस दफ़ा कभी कुछ बड़ों को मैं देखती हूँ ना, तो बच्चे बाहर होते हैं या इधर वहाँ रहते हैं, तो बड़ी खुशी से ये मेरे बच्चे ने भेजा, कहीं वो आपको दबाने वाली मशीन भेजते हैं, कहीं वो आपके पास वो मशीन रखते हैं कि आप उसके अंदर अगर आवाज़ आ रही हो तो आप बोलें तो आवाज़ आ जाए, सबको पता है ना ये कुछ है। तो मैं इन सारी चीज़ों को देखती हूँ और मैं दिल में सोचती हूँ कि ये बूढ़ी अम्मा और अब्बा तो खुशी से दिखा रहे हैं, लेकिन मुझे उस वक़्त वो शेर याद आता है कि एहसास मुरव्वत को कुचल देते हैं आलात, कि दिल के लिए है मौत मशीनों की हुकूमत। आज हमने इंसानी लम्स की जगह मशीनों का लम्स लिया, पहले बच्चे खुद दबाते थे, अब दबाने वाली मशीन दे देंगे। फी ज़माना माँ बाप खुश हो भी जाते हैं, लेकिन मैं आपको 100% यकीन से कह सकती हूँ कि बच्चे आपको दबाए तो जो आपकी टांगे ठीक होती हैं ना, वो मशीन से ठीक नहीं होती। मशीन अपना काम कर देगी, ब्लड सर्कुलेट कर देगी, मशीन आपको सुकून देगी, लेकिन वो लम्स और वो मोहब्बत नहीं मिलेगी। मुझे याद है कि बड़े बुजुर्ग थे, जब आप उनके टांगे दबाने शुरू करते थे, हमने देखा नानियों को, दादी तो नहीं देखी, ना दादा देखे, लेकिन नाना नानी को देखा। नाना की तो आदत नहीं थी, हाथ नहीं लगवाते थे किसी से भी, नानी को अच्छा लगता था कि उनकी टांगे दबाएं, इधर उनके पाँव दबाने शुरू करने, वो दुआओं की टेप शुरू हो जानी, अल्लाह तुझे ये करे, अल्लाह ये दे, तुझे अल्लाह भाग लगाए। और मैं कई दफ़ा जब नेमतें मिलती हैं अब दीन की, तो मैं सोचती हूँ पता नहीं किसकी दुआ लग गई, सच्ची बात है, क्योंकि ये रास्ता दुआओं के बगैर तय नहीं होता, सच बात है कि नहीं। तो बुढ़ापे में तो सच्ची बात है वही बच्चे काम आएंगे जिनको जवानियों में अल्लाह का दीन दिया होगा, सच जो बात है। हज़रत इब्राहीम अलैहिस्सलाम दुआ करते थे औलाद के लिए, और वह दुआ क्या थी कि रब्बी हबली मिनस सालिहीन, ए अल्लाह मुझे सालेहीन में से अता कर। ये नहीं कहा कि रब्बी हबली मिनल डॉक्टर, रब्बी हबली मिनल इंजीनियर, रब्बी हबली मिनल पायलट। मैं नहीं कहती कि बच्चों को ना पढ़ाएं, पढ़ाइए, लेकिन अगर उसको पढ़ाने के साथ सालेह नहीं बनाया, इस किताब से नहीं उसको जोड़ा, तो मान लीजिए कि वो बच्चे फिर आंखों की ठंडक कमी बनते हैं। तो ज़रूरत है कि अपनी दुआओं में नबियों की ये दुआएं शामिल की जाएं कि अल्लाह मुझे सालेहीन में से दे। पहली तो हमने क्या देखी, रब्बना हबलना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रता आयुनिम वजालना लिल मुत्तकीना इमामा, और दूसरी दुआ हमने क्या सीखी कि रब्बी हबली मिन सालेहीन, नेकों में से दे। चाहे आपकी शादी हो चुकी है कि नहीं, बच्चे हैं कि नहीं, ये दुआ ना छोड़ें। आपके बच्चे हैं ना तो भी ये दुआ मांगे, अल्लाह आपकी दुआ से उनको सालेह कर देगा। नेक बच्चों की दुआ मांगेंगे, अल्लाह उनकी सारी रास्ते की चीज़ें भी आपको मुझे दे देगा, लेकिन ये सोच ना रखिएगा कि बुढ़ापे में बच्चे काम आएंगे। हाँ, बच्चे तब काम आते हैं जब उनको ज़िंदगी में दीन दिया होता है। तीसरी अब क्या है कि हमारे बाद हमारी छोड़ी हुई जायदाद के वारिस हों, थोड़ी सी इस पर बात करते हैं। आप देखिए कि इंसान सारी ज़िंदगी जिस चीज़ पर लगा देता है ना, वही उसका विरसा बनता है। जो माल कमाने में सारी ज़िंदगी लगाते हैं ना, फिर उनको बुढ़ापे में गम क्या लग जाता है कि अब इसके बाद इस माल का होगा क्या। कुछ अर्सा पहले एक सिस्टर बड़ी भोली भाली सी, पहली दूसरी बारी शायद दरसों में आई, तो मेरे पास आई, कहने लगी कि आप जो ये काम कर रहे हैं ना, ये बड़ा अच्छा काम है। खैर किस्सा मुख्तसर, मुझे आपसे कुछ पूछना है। मैंने कहा पूछ ले। कहती कि हमारे बच्चे नहीं हैं और हमारी इतनी जायदाद है, अब समझ नहीं आती हमारे बाद उसका क्या होगा। आप ज़रा गौर से सुनिएगा, एक मसला किसी का कि दुनिया में माल तो बहुत है पास, औलाद नहीं है, और अब उम्र उधेड़ शुरू हो रही है, 50 40 50 के बीच का दौर शुरू हो गया है, तो ला मुहाला बंदे को मौत तो याद आती है। उनका गम क्या है कि जो हमारा इतना माल है, हम इसका क्या करके जाएं। मैंने कहा अल्लाह के रास्ते में दे दें या कुछ भी, आपके रिश्तेदार है कुछ है। कहती समझ नहीं आती, यानी हौसला नहीं बढ़ता ना ज़िंदगी में बंदे का। इसी तरह एक और सिस्टर के बारे में पता चला, उनके हस्बैंड जो थे, अपनी जायदाद अपने बाद अपने भतीजों या भांजों किसी को देना चाह रहे थे। कोई ऐसे सवाल था, सही याद नहीं है, मेमोरी से आपको बता रही हूँ। कोई बात हुई, बात मेरे तक पहुँची, तो मैंने उस वक्त क्या सोचा, आप ज़रा गौर से सुनिएगा अब जो बात मैं आपको कहने लगी हूँ। ज़िंदगी भर तो बंदे को अपने लिए अच्छा लगता है कि चलो पैसा है तो घर बड़ा कर लूँ, आसाइश रखूँ, और कम अज़ कम नहीं है तो अपने बैंक में तो अपने नाम पर रखूँ, बुढ़ापा काम आएगा। अपनी जिंदगी में जो इंसान अपने पास रखता है उसकी तो वजह समझ आती है। बाज़ दीन के ऊपर भी लगा सकते हैं, लेकिन नहीं लगाते कि पता नहीं हमें खुद ही नजरत पड़ जाए, बस से आते हैं। लेकिन मरने के बाद भी भांजों भतीजों को देना चाहा, मैंने एक लम्हे के लिए सोचा कि इनको भांजा या भतीजा अल्लाह के दीन से अभी भी प्यार है। भाई सोचिए, जो प्यारा होता है उसको देते हैं ना। अगर हमें अल्लाह का दीन प्यारा है तो हम क्या कर सकते थे कि भाई आज मेरा मेरे बात या अपनी जिंदगी में दे, बाद में तो आप सारा दे भी नहीं सकेंगे। ये भी सच है, क्योंकि एक सिस्टर की बात है, उन्होंने कहा जब हम मर जाएं तो ये सारा हमारा दीन का है। तो मैंने कहा सॉरी टू से यू, ये सारा नहीं देंगे आप, जुर्म है ये। आप मरने के बाद अपनी जायदाद में से या अपने माल या जेवर में से सिर्फ 33% देंगे। इवन अगर आप विल भी लिख के रख जाते हैं ना मेरे मरने के बाद, ये पूरे का पूरा माल या जेवर जो है ये दीन के काम पे चला जाएगा, तो वो विल एक्सेप्टेबल नहीं है। हम उस विल में से सिर्फ 33% दीन को देंगे, 66 आपके बच्चों का है या आपके वारसों का है। हाँ, आप जिंदगी में दे देते हैं, वक्फ कर देते हैं, अपनी ज़िंदगी में कहते हैं कि ये अल्लाह का है लेकिन मैं इस्तेमाल कर रही हूँ, और बच्चों को भी पता चल गया कि अब ये माँ बाप का नहीं रहा, ये अल्लाह का हो गया, वो बात और है। लेकिन बात का खुलासा क्या है कि जब अल्लाह का दीन प्यारा होता है ना, तो फिर ज़िंदगी में भी वो और उसके बाद भी वो। वजह क्या है कि वो हमारे लिए सदका जारी है। अब आप देखिए, जिस बंदे ने दौलत जमा की उसकी दौलत उसका वजह सदका जारिया होगी। एक इल्म वाला और एक नबी जिसको खास तौर पे के उसका विरसा क्या होता है? अल्लाह के नबी की हदीस याद है आपको, आपने फरमाया कि अंबिया कराम का विरसा नहीं बटता। अल्लाह के नबी की जब वफात हुई तो उसके कुछ दिन के बाद हजरत फातिमा रजी अल्लाह तआला अन्हा आई और उन्होंने कहा कि मेरे बाप की जनी, उनको कुरान का हुक्म पता था कि यूसीकुम अल्लाह फी औलादिकुम लिज़्ज़करि मिस्लु हज़्ज़िल उन्सयैन, तो उन्होंने कहा कि मेरे बाप की जायदाद में मुझे हिस्सा दें, कुछ छोड़ा था अगर। तो उनको बताया गया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने अगर कुछ छोड़ा भी है ना, जो थोड़ा बहुत, तो वो बैतुल माल में जाएगा, क्योंकि अल्लाह के नबी ने फरमाया कि नबियों का वरसा नहीं बटता, क्योंकि नबियों का वरसा इल्म होता है। तो क्या पता चला कि अगर हम चाहते हैं कि हमारी जायदाद के वारिस बच्चे बने, एक लम्हे के लिए ज़रा सा फ्यूचर पे जाइए, अल्लाह मुझे और आपको लंबी ज़िंदगी दे दीन के लिए, आज बच्चों के पास माल तो सिर्फ हमने उनको दिया ज़रूरत के लिए, उसमें भी बाज़ दफ़ा वो हमारी मर्ज़ी से चीज़ें नहीं खरीदते ना, गलत ख़रीद लेते हैं ना, कभी जवानी में एहसास ही नहीं होता, बेकार चीज़ें, फालतू चीज़ें, गुनाह वाली चीज़ें भी ख़रीद लेते हैं लोग। आप सोचिए कि आज आपका इंतकाल पुरमलाल हुआ, वो बच्चा जिसको हो सकता है आपसे 10-20 हज़ार रुपये लेने में कितनी डांट पड़ती थी, अगर वो आपकी लाखों करोड़ों की जायदाद का तनहा वारिस ज़्यादा वारिस हो गया, वो उस जायदाद से जाके करेगा क्या? अल्लाह ना करे, हो सकता है कि वो कोई ऐसा सदमा ही खरीद ले कि जो आपके लिए कौन सा सदका जारिया बनेगा, गुनाहे जारिया बन जाएगा ना। तो क्या पता चला कि अपने माल की फिक्र करनी है तो ज़िंदगी में ऐसी कीजिए, अपनी औलादों के सामने अपने दीन के रस्तों में इस तरह लगा दें कि वो बाद में भी दीन पे लगाएं। आप औलाद को महरूम नहीं कर सकते, लेकिन बेहतरीन वारिस वो होगा जो आपका इल्मी वारिस होगा। अक्सर लोग सोचते हैं ना कि हमारे बाद हमारी चीज़ें किसको मिलेंगी। अगर आप भी कभी सोचती होंगी तो मैं आपको अभी बता देती हूँ कि आपके पहनने हुए कपड़े किसी ने नहीं पहनने, अखीर उन्होंने कुछ साल 6 महीने रख के फिर आपके जोड़े किसी मस्जिद या मदरसे कोई आके दे देने हैं, ये मेरी अम्मा जी के जोड़े रख लें। ऐसा एक एक्सपीरियंस मैंने रिसेंटली किया, अमेरिका में थी जब, तो एक आंटी थी, उनकी डेथ हुई, तो बाद में कुछ अरसे के बाद उनकी बेटी का फ़ोन आया कि मुझे अम्मी जी के कपड़े और चीज़ें हैं तो कुछ मस्जिद में देनी है। बिलीव मी कि जब मैंने कमरा खोल के देखा तो पूरा कमरा वो छोटे छोटे कार्टूनों से भर गया जो वो अपनी माँ की चीज़ें लेके आई, और इतने सलीके से खूबसूरत तरीके से पैक की हुई, हर डिब्बे में अलग चीज़ लिखा हुआ, और खुलते जा रहे थे डिब्बे तो मैं सोच में पड़ गई। मैंने कहा इस बेटी ने इतनी मेहनत करके इनको पैक किया चीज़ें, बाज़ चीज़ें बिल्कुल ब्रांड थी, न्यू थी, कुछ भी थी, शायद उसने कोई रख भी लिया हो तो बरकत एक आधी चीज़। मैंने कहा ये खुद क्यों नहीं पहन रही, तो ये बच्चे नहीं पहनेंगे आपकी चीज़ें, कभी साइज़ का फ़र्क, कभी चॉइस का फ़र्क, वो जानी मदरसों को ही है। आपके बर्तन, आपकी घर के पुराने फर्नीचर आपकी बहुओं ने कोई नहीं लेना, अब उनको मैचिंग का अपने घर में इतना मिल चुका है, उनको सास के बर्तनों की क्या चीज़ है। अखीर रोल धुल के ही आता मस्जिदों मदरसों में ही है, माने ना माने, फिर कभी उसकी ऑक्शन होती है, कभी कुछ होता है। आप ज़िंदगी में इन चीज़ों को क्यों नहीं उन चीज़ों पर लगा देते कि जो आपकी ज़िंदगी में ही इस चीज़ को खैर पर ले आए। जो छोड़ना है ना पीछे वो अपने हाथ से दे दो। कभी कभी इंसान होने के नाते हर बंदा कहता है ना, तो कभी मैं अपने बारे में बात करूं, कुछ कहूं कि अच्छा मुझे पता है कि वारसों को तो नसीहत नहीं कर सकते वसीयत, लेकिन मुझे अपने खानदान के कुछ लोगों से बहुत प्यार है, कुछ मिलने वालों से होता है। तो मैं कभी अपने शौहर से कहूँ ना, अच्छा मैं चली गई तो फुला मेरी पुप्पो खाला फुला उसको ये दे दें, या मेरी सास को मेरी नंदों को, तो मुझे कहते हैं अभी दे दो अभी दे दो, तुम क्यों इंतज़ार कर रही हो कि तुम अपने बाद इनको दोगी, अभी दे दो। क्यों, अब दोगी तो खुश होंगे, अपने हाथ से दे रहे हो। तो बात का खुलासा क्या निकला कि हम अपनी औलाद को अगर चाहते हैं कि हमारे बाद वो हमारे हकीकी वारिस बने, तो आप उनको माल की मैनेजमेंट भी सिखाएं, हराम हलाल का फ़र्क भी सिखाएं। आप उनको कर्जों में छोड़ के जा रहे हैं। मैं कहती हूँ आपके चार चीज़ें हैं जिस, और आपके सर पे कोई कर्जा भी है, आप वो चार में से तीन बेच के कर्जा अदा करके अपने बच्चे को एक घर दे के जाएं, तोहफा वो दे जिसकी आप कबूलियत भी हो। तो पता ये चल गया कि ये भी कोई अच्छा मोटिव नहीं है। और क्या मोटिव होता है जी, जो अमूमन फी जमाना लोगों का होता है, लेकिन जो बात मुझे ह्यूमन नेचर से समझ आती है, लोग क्या चाहते हैं, तन्हाई बटे, बच्चे नहीं होंगे घर में, तन्हाई है खामोशी है, तो कुरान को अपना दोस्त बना ले। अंत जलिल कुरान अलअज़ीम रबी यकल्बी व नूर अबसरी व शिफा व जिला हुस्नी व जहा व गम्मी व गम्मी। बड़ी खूबसूरत दुआ है, इस वक्त मैंने ऐसी बोल दी, लेकिन आप कुरान से दोस्ती करें। मैंने देखा है कि बच्चों वाली माएँ हर वक्त दुखी, इधर उधर खपती परेशान होती हैं, पढ़ने नहीं देते, काम गंदा, घर काम भी करती हैं, खिलाती पिलाती हैं, बोलती हैं, लेकिन जब आपको कुरान से मोहब्बत होती है ना, तो आपको क्या दिल चाहता है कि ये बच्चे ज़रा थोड़ा सा मुझे वक्त दें तो मैं पढ़ूँ। माएँ शौक से बच्चों के लिए किचन में खाने पकाती और पता नहीं एक एक बच्चे का नाश्ता अलग बनाती हैं, लेकिन जब कुरान से दोस्ती होती है तो क्या दिल चाहता है, मैंने बना के रख दिया, जिसने खाना है यही खा लो, खाना है तो यही खाना है, नहीं खाना तो यही खाना है। लेकिन आप कुरान से दोस्ती करें। आप कभी चाहते भी ना आपके बच्चे आपके पास बैठे हैं, आपका दिल उदास है, आपको माँ याद आ रही है, आपको बाप याद आ रहा है, हो सकता है उस वक्त बच्चे अवेलेबल ही ना हो, कुरान से दोस्ती करें। फिर एक और चीज़ मैंने देखा है कि जो अमूमन बच्चों के नाते से हमारे जहन में आती है कि मसरूफियत मिल जाती है, बच्चे ना हो तो काम कम होता है, तो आप क्या करें, फ़ाइज़ा फ़रग़्ता फ़ंसब वइला रब्बिका फ़ारग़ब। आप अपनी इस तनख्वाही और अपने इस वक्त के कसरत से होने को नेमत समझिए, कभी बच्चे नहीं होते, लाख तेरा शुक्र है अल्लाह ये वक्त तेरे रास्तों में लग जाए हमारा। बच्चों के साथ आप बहुत सारे काम नहीं कर सकते, लेकिन बाज़ दफ़ा हमारी फितरत में ये चीज़ बन जाती है, हम डाल लेते हैं खुद ही कि जो चीज़ नहीं होती ना उसको ही नेमत समझ लेते हैं। तो सारी बात का खुलासा क्या निकला कि ये सारे मोटिव झूठे हैं, नस्ल चलनी, माल के वारिस हो जाएं और तनख्वाहियाँ बांटें और हमारे लिए कुछ करें, इन सब से बढ़ के औलाद के लिए जो ख्वाहिश करे वो क्यों करें। कुरान की कुछ दुआएं कि जिसमें औलाद का तज़किरा आता है, हम थोड़ा सा उसको गो थ्रू कर लेंगे और उसमें से फिर अपने लिए अमल की बात लेंगे। पहली दुआ जो आपके साथ शेयर करूंगी, ये सूरत मोमिन की आयत नंबर 7 और 8 है। अल्लाह ताला ईमान वालों की एक दुआ जिक्र करते हैं, रब्बना वसी तकुल्ल शैइन रहमा रहमतं व इल्मं फ़ग़फ़िर लिल्लज़ीना ताबू वत्तबौ सबीलक वक़िहिम अज़ाबल जहीम रब्बना वादखिलहुम जन्नाति अदनिल्लती वत्तहुम वमन सलह मिन आबाइहिम वअज़्वाजिहिम वज़ुर्रियातिहिम इन्नका अंतल अज़ीज़ुल हकीम। ए हमारे रब, तूने हर चीज़ को अपनी रहमत और इल्म से घेर रखा है, बस तू बख्श दे इनको जो तौबा करते हैं। आप कहते हैं किसकी दुआ है, फरिश्तों की दुआ है। अल्लाह ने जो फरिश्ते मुकर्रर किए हैं ना, अक्सर कुछ फरिश्ते यही दुआ मांगते रहते हैं कि अल्लाह तू बख्श दे उनको जो तौबा करें और तेरी राह की पैरवी करें और इन्हें जहन्नुम के अजाब से बचा ले। ए हमारे रब, और इन्हें हमेशा रहने वाली जन्नतों में दाखिल करेगा जिनका तूने इनसे वादा किया है, और इनके बाप दादा और बीवियों और औलादों में से भी इन सबको जो नेक हों, बेशक तू गालिब और हिकमत वाला। इस दुआ में आप देखिए कि फरिश्ते दुआ कर रहे हैं आपके लिए, कब, जब आप तौबा करें। ये लिखिए, अगर हम चाहते हैं कि हमारे बच्चे हमें जन्नत में हमारे साथ मिल जाएं, तो अपने गुनाहों से तौबा करनी होगी। फिर हम नहीं बल्कि फरिश्ते भी दुआएं करेंगे कि अल्लाह इनके माँ बाप और इनकी औलादों को जन्नतों में इनके करीब कर दे। कितना खूबसूरत अमल है। आप सोचिए हम जन्नत में जाएं तो पता चला कि बच्चे तो आए कोई नहीं, फिर क्या करेंगे, बच्चों के बगैर क्या जन्नत जन्नत लगेगी, नहीं लगेगी ना। तो अपने बच्चों के लिए ये दुआ किया करें कि अल्लाह इसलिए औलाद हो कि जन्नत में भी हमारे साथ जा सके। وہاں کی خواہشیں پوری کریں ان کے ذریعے سے. پھر اسی طرح آپ دیکھیے کہ ایک اور دعا جس کے اندر ہمیں اولاد کا بھی ذکر ملتا ہے اور ماں باپ کا بھی ذکر ملتا ہے. میں آپ سے پوچھوں کون سی دعا؟ جی جی رب جعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا. یہ دعا ہے کہ اللہ تو مجھے اور میری اولادوں کو اور میرے ماں باپ کو پکا نمازی بنا دے. اس لیے اولاد مانگیے کہ جب بڑھاپے کی وجہ سے ہم نماز عبادت کم کر پائیں تو ہمارے کمی بیشی ہمارے بچوں کے ذریعے پوری ہو جائے. ایسی ہے نا. ایک شخص جو خود بہت نیک تھے, ساری زندگی اولاد کی اچھی تربیت کی, جب دنیا سے گئے تو اس وقت ان کے پیچھے 27 حافظ قرآن تھے بچوں میں, بیٹے پوتے نواسوں میں. یہ دعا کیجئے کہ اللہ ہمارے بعد جو ہماری نیکیوں کا دفتر بند ہونے والا ہے وہ اولاد کی صورت میں کھل جائے. صحیح مسلم میں آتا ہے کہ اذا مات الانسان انقطع عملہ, جب انسان مرتا ہے تو اس کا نام اعمال منقطع ہو جاتا ہے, الا من ثلاث, مگر تین صورتوں میں اس کا نام اعمال کھلا رہتا ہے, اور اس میں ایک صورت ولد صالح جدو لہ باد. تو یہ دعا کرے کہ اللہ ہمارے بعد اولادیں ملے ہمیں. ہمیں کیوں ملے؟ تاکہ ہمارے بعد ہماری اولادیں ہمارے لیے دعا کر سکے. یہ بھی ایک وجہ ہے. جو دعا ماں باپ کے لیے اولاد کر سکتی ہے شاید ہی دوسرے کر سکتے ہوں. یہ تو آپ اپنے اوپر لے کے سوچ سکتے ہیں. ماں باپ کی تو دعا ہے ہی ہے. میں اکثر کہتی ہوں کہ جو اپنے ماں باپ کی زندگی میں مر جائے, صدمہ تو بہت بڑا پڑتا ہے ماں باپ کو, لیکن خوش قسمت ہے کیونکہ بوڑھی ماں نے رو رو کے دعائیں مانگنی, اللہ میرے بچے بچی کو بخش دے. لیکن اس کے اپوزٹ آپ دیکھیے دوسری طرف کیا ہوتا ہے کہ بچے اگر دنیا میں ہیں اور ماں باپ کا انتقال ہو, جیسا کہ عموماً ہوتا ہے, تو واقعی چوٹ تو پڑتی ہے. نیک اولاد ہے تو دعا کرتی ہے کہ رب ارحمہما کما ربیانی صغیرا, کیونکہ ان کو پتہ ہے کہ ماں باپ کی ویلیو کیا ہے. اور وہ اولاد جس کو یہ دعا ہی نہیں سکھائی اور یہ ترجمہ ہی نہیں سکھایا, آپ مجھے بتا سکتے ہیں کہ وہ بعد میں دعا مانگیں گے؟ کب آخری دفعہ ماں باپ کے لیے دل کے شعور سے آپ نے دعا مانگی؟ جب سے آپ کو دین سمجھ آیا. اس سے پہلے رسمی دعائیں پرسی کر دیں گے, ایک سال دو سال, اس کے بعد تو یاد ہی نہیں آتے. کبھی ہم نے اپنے دادا دادیوں کے لیے دعائیں کی؟ نانا, ان کی نانی, ان کی نسلیں, یاد بھی نہیں رہتی. تو یہ نیت رکھیں کہ اللہ اس لیے اولاد چاہیے کہ ہمیں یاد کریں اور دعائیں کریں ہمارے لیے, ہمارے صدقہ جاریہ بنیں, تیرے دین کا کام کریں. پھر ایک اور وجہ جو حضرت یعقوب علیہ السلام کی دعا سے ہمیں ملتی ہے وہ کیا ہے؟ کہ اللہ میرے بعد میرے بچے میرے بہترین وارث بنے. بستر مرگ پہ انہوں نے اپنے بچوں کو پوچھا تھا کہ ماں تعبدون من بعدی, تم کس کی عبادت کرو گے میرے بعد؟ تو انہوں نے کہا کہ تیرے اور تیرے باپ دادا کے رب یعنی اللہ کی. تو انہوں نے سکون اور اطمینان کا سانس لیا. پھر اسی طرح آپ دیکھیے کہ حضرت زکریہ علیہ السلام کی ایک دعا قرآن میں آتی ہے کہ ربنا, آتی ہے آپ لوگوں کو, ربی حبلی من لدنک ذریتن طیبت, اے اللہ مجھے اپنے پاس سے نیک اولاد عطا کر دے, کیونکہ ان کو وارث چاہیے تھا. سورت مریم میں ان کی دعا آتی ہے کہ اللہ مجھے بہترین وارث دے, حالانکہ اصل وارث تو ہے. تو ہم ساری باتوں کو یہاں وائنڈ اپ کر کے اپنے آپ سے پوچھتے ہیں کہ کیا میرا اولاد کی طلب کرنے کا موٹیو ٹھیک ہے؟ اور آخری بات جو تھوڑی سی ہم سب کی توجہ چاہتی ہے وہ کیا ہے کہ آج کے بچے کل کے والدین. آپ اپنے بچے کی پرسنالٹی کو دیکھتی ہوں گی, چھوٹے بڑے ہیں نا آپ سب کے, ماشاءاللہ مائیں بھی بیٹھی ہیں, ان کے بچے کچھ چھوٹی عمر کے ہیں, کچھ بڑے ہیں, بہت سارے بچے آئے ہوئے ہیں. آپ اپنے بچے کے بارے میں کیا پریڈکٹ کرتی ہیں؟ سب سے پہلے میں ٹین ایجر بچیوں یا بچوں کی ماؤں کو کہوں گی, آپ اپنی جوان بچی پہ ایک نظر ڈالیے اور سوچئے میری یہ بچی کل کیسی ماں بنے گی. کیسا لگتا ہے؟ اگر آپ کی بچی خود نماز نہیں پڑھ رہی ابھی تک جوان ہونے کے باوجود, تو آپ بتا سکتے ہیں کہ وہ بعد میں اپنے بچوں کو نماز پڑھائے گی؟ پڑھائے گی کہ نہیں پڑھائے گی؟ نہیں پڑھائے گی. بس یہیں سے سوچیں, اگر آپ کی بچی خود ابھی اپنی عزت عصمت کی صحیح حفاظت نہیں کر رہی, پہناوا ہونا ٹھیک نہیں, 20 سال کی ہو گئی ہے, آپ سال بعد شادی کر دیں, اگلے سال اس کی بچی ہو جائے, کیا وہ اپنی بچی کو اچھے کپڑے پہنائے گی؟ نہیں پہنائے گی نا. تو پھر جو آج نہیں ہے وہ کل بھی نہیں ہوگا. آپ کا بیٹا 20 साल का हो गया, अभी तक उसको नहीं पता कि घर में खर्चा पानी कैसे लाते हैं, क्या चीज़ें खरीदते हैं। आप ही लाती हैं, आप ही खिलाती हैं पिलाती हैं। कल उसकी शादी कर दें, क्या वो एक जिम्मेदार शौहर बनेगा? और 2 साल बाद क्या वो एक जिम्मेदार बाप बनेगा? फिर उसकी भी बीवी आपकी तरह जाके ग्रोसरियाँ खुद खरीदती फिरेगी। सोचें, आज के बच्चे कल के माँ बाप हैं। आपको मैं एक सोचने का नुक्ता दे के जा रही हूँ कि आप सोचिएगा बाद में। जवान बच्चों की माँ का नाम इसलिए ले दिया कि वक्त करीब है, और छोटे बच्चों की जो माँ है उनके लिए बड़ी खुशी की बात है कि अभी तस्वीर इतनी नहीं बिगड़ी कि ठीक ना हो सके। अभी से अपने बच्चों की बेहतरीन तरबियत की कोशिश करें। जज़ाक अल्लाह खैर वसन जज़ा सुबहानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।